بسم اللہ الرحمن الرحیم حضرت معقل ابن یسار مزنی رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جو آدمی یاسین شریف کو پڑھے گا اللہ تعالیٰ کی خوشنودی حاصل کرنے کے واسطے تو اس کے اگلے گناہ معاف کر دیے جائیں گے. اگلے گناہ یعنی سابقہ گناہ, آج تک جو کیے وہ گناہ معاف کر دیے جائیں گے. اسی لیے تم سورہ یاسین کو تمہارے مردوں کے سامنے تلاوت کرو. مردوں کے سامنے پڑھنے کا کیا مطلب؟ جس کی موت کا وقت قریب ہو وہ مراد ہے, تاکہ مردہ سورہ یاسین سنے اور سورہ یاسین اس کی زبان پر آ جائے, یا اس کے دل پر سورہ یاسین جاری ہو جائے. یعنی مردہ سنے گا, مرنے کے قریب والا آدمی جو مر رہا ہے جس کو قریب الموت کہا جاتا ہے, وہ سنے گا تو سورہ یاسین کا مضمون اس کے دل دماغ میں مستحضر ہو جائے گا, اور جب اس کے ذہن میں مضمون مستحضر ہو جائے گا تو یہ بھی سورہ یاسین پڑھنے کے حکم میں کہا جائے گا, حکمن قاری یاسین کہا جائے گا اس کو. دوسری بات یہ ہے کہ اس حدیث شریف سے ایسا اشارہ نکلتا ہے کہ قریب الموت جو آدمی ہوتا ہے اس کے گناہوں کی معافی کے معاملے میں سورہ یاسین شریف کا بڑا دخل ہے. قریب الموت آدمی کی مغفرت کے سلسلے میں سورہ یاسین شریف کی تلاوت کا بڑا دخل ہے. اسی لیے آپ نے نور الاضحیٰ میں بھی پڑھا تھا کہ مرنے والے کے قریب میں یاسین شریف پڑھو تو اس کی روح آسانی سے نکل جائے گی. فقرؤها عند موتاکم, لہذا قریب الموت کے سامنے سورہ یاسین پڑھو. جی.
وعن عبداللہ بن مسعود رضی اللہ عنہ انہ قال ان لکل شیء ثناء وان ثناء القرآن سورۃ البقرہ وإن لكل شيء لبابا وإن لباب القرآن المفصل رواه الدارمي.
حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے, ارشاد فرماتے ہیں ہر چیز کا سنام ہوتا ہے. سنام کس کو کہتے ہیں؟ بلند چیز, اونچی چیز. اسی لیے اونٹ کے کوہان کو سنام کہتے ہیں, چونکہ اونٹ کی جو باڈی ہوتی ہے اس باڈی کے اندر کوہان سب سے اونچا ہوا کرتا ہے. یہاں پر مراد ہے بلندی, ہر چیز کی کوئی بلندی ہوا کرتی ہے, اونچائی ہوا کرتی ہے. دیکھو بلندی والا حصہ جو ہوتا ہے نا وہ اچھا ہوتا ہے. قرآن کے اندر ہے کہ اونچی زمین کے اوپر بارش کا پانی برسے तो वहाँ पर बहुत अच्छी खेती होती है। कौन सी आयत पढ़ो? बिरब्वतिन असाबहा हाँ कमसली जन्नतिन बिरब्वतिन, बिरब्वा के माने बुलंदी वाली जमीन, ऊंचाई वाली जमीन। तो जो ऊंचाई वाली जमीन होती है ना, उस पर बारिश गिरती है तो खेती बहुत शानदार होती है। आसाम में जो पहाड़ी इलाकों में चाय होती है वो टॉप क्वालिटी की चाय समझी जाती है। तो हर चीज में बुलंदी वाली जगह बेहतरीन होती है, जमीन में बुलंद जगह की खेती बेहतरीन। ऊंट है, गाय है, बैल है, उसमें जो कोहान वाली जगह होती है वहाँ का गोश्त सबसे ज्यादा लजीज, उसमें खालिस चर्बी से भरपूर गोश्त हुआ करता है। इसीलिए आप बुलंदी, दूध की बुलंदी बालाई, ये बुलंदी से है बालाई, फिर कसरत इस्तेमाल से बन गया मलाई। असल लफ्ज है बालाई, के दूध के बाला बाला ऊपर ऊपर जो आ जावे वो। तो चूंकि देखो बालाई है, पूरे दूध में सबसे बेहतरीन चीज है, तो भाई नाश्ते में क्या लेंगे? बालाई और शहद लेंगे। इस तरीके से तो सनाम के माने आते हैं बुलंदी के। हर चीज में कोई न कोई बुलंदी होती है, और कुरान की बुलंदी सूरे बकरा है, यानी पूरे कुरान में अहकाम और मसाइल के एतबार से सूरतुल बकरा को एक बुलंदी का मकाम हासिल है। आयतों की तादाद की ज़ियादती के एतबार से सूरतुल बकरा को एक बुलंदी का मकाम हासिल है। وَإِنَّ لِكُلِّ شَيْءٍ لُبَابًا, और यकीनन हर चीज का एक खुलासा हुआ करता है। लुबाब अपने यहां बोलते हैं ना उर्फ में लुब्बे लुबाब, तो लुब्बे लुबाब यानी निचोड़, खुलासा। तो हर चीज का कोई न कोई खुलासा हुआ करता है, और कुरान का लुबाब मुफस्सलात वाली सूरत है। कुरान मजीद का लुबाब क्या है? मुफस्सलात वाली सूरतें। कौन सी मुफस्सलात वाली सूरतें? सूरतुल हुजुरात से लेकर खत्म तक, सूरतुल हुजुरात से लेकर के खत्म तक, ये है मुफस्सलात। इन सूरतों को कुरान मजीद का खुलासा कहा गया। क्यों इनको कुरान का खुलासा कहा गया? कुरान मजीद के जो मजामीन है वो मजामीन इजमाल के साथ, इख्तिसार के साथ, अलग अलग सूरतों में जो फैले हुए हैं उन तमाम का खुलासा आखिरी सूरतों में हैं। तो सूरह फातिहा सूरतुल बकरा से लेकर के 26वें पारे तक कुरान के अलग अलग मजामीन 26 पारों में फैले हुए हैं। सूरह हुजरात से लेकर ख़त्म तक उसका निचोड़ है, खुलासा है। जैसे कोई मुकर्रर साहब तकरीर फरमाते हैं तो आखिर में कहते हैं मेरी तकरीर का आप खुलासा सुन लीजिए। तो इस तरीके से 26 पारों में जो कुरान के उलूम और मजामीन फैले हुए हैं उसका लुबाब और खुलासा मुफस्सलात में, यानी तिवाल मुफस्सल, औसात मुफस्सल, किसार मुफस्सल, आखिरी जो सूरतें हैं उसके अंदर कुरान का खुलासा है। जी
سمعت رسول الله صلى الله عليه وسلم كل شيء عروس وعروس القرآن الرحمن.
عروس کس کو کہتے ہیں؟ ہمارے عرف میں اور جدید عربی کے عرف میں عروس دلہے دلہن کے لیے لفظ استعمال ہوتا ہے. نمبر دو، ہر وہ چیز جو ٹھیک ٹھاک اور مناسب حالت پر ہو اس کو بھی عروس کہتے ہیں. اب حدیث شریف دیکھیے، حضرت علی رضی اللہ تعالیٰ عنہ عنہم سے منقول ہے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، ہر چیز کا کوئی عروس ہے اور قرآن مجید کا عروس سورہ رحمان ہے. سورہ رحمان کو عروس القرآن کیوں کہا گیا؟ قرآن کی دلہن کیوں کہا گیا؟ نمبر ایک، یہاں زینت، حسن اور جمال کا معنی ہے کہ پورے قرآن کی زینت، حسن اور جمال سورۃ الرحمن کے اندر ہے. اور یہ حسن کیسے پیدا ہوا؟ فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ کو 31 مرتبہ تقریباً لوٹایا گیا ہے، اس سے ایک حسن پیدا ہو جاتا ہے. نمبر دو، سورہ رحمان میں دنیا اور آخرت کی نعمتوں کا بیان ہے. نَتْعَيْنَانِ نَتْدَاخَتَانِ، دیکھو دنیا آخرت کی نعمتوں کا بیان ہے، اس لیے اس کو عروس القرآن کہا گیا. نمبر تین، سورہ رحمان میں حوروں کے اوصاف کا بیان ہے. حور مقصورات فی الخیام. نمبر چار، جنت کی دلہنیں حوروں کے زویرات کا بیان ہے سورہ رحمان میں، جنت کی دلہنیں اور ان کے زویرات، کے حوروں کے زویرات کیسے ہوں گے، اس لیے اس کو سورہ رحمان کو عروس القرآن کہا گیا ہے. لہذا اے دلہو سن لو، سورۃ الرحمان پڑھا کرو. جی.
وعن ابن مسعود رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من ترى سورة الواقعة في كل ليلة لم يسلم كافر أبدا. فقال ابن مسعود يأمر بناته يقرأن فيها في كل ليلة. رواه البيهقي في شرح الإيمان.
حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، جو آدمی سورہ واقعہ ہر رات میں پڑھے گا اس کو کبھی فقر و فاقہ نہیں پہنچے گا. ہر رات میں سورہ واقعہ پڑھ لو، کبھی فقر و فاقہ نہیں آئے گا بھائی، یعنی محتاجی نہیں آئے گی کسی کی، غریبی نہیں آئے گی جو سورہ واقعہ پڑھے. ایک حکمت سمجھو، جو آدمی سورہ واقعہ پڑھتا ہے تو صبر اور قناعت کی دولت اس کو عطا کر دی جاتی ہے. اس لیے پھر اس کے یہاں فقر نہیں آتا، جس کو صبر مل گیا، قناعت مل گئی، اس کے یہاں فقر آتا نہیں. دوسری بات سمجھو، سورۃ الواقعہ پڑھنے والے کو دل کی محتاجی نہیں ہوتی، چاہے ظاہر میں محتاجی ہوئے، दिल में कभी उसको मोहताजी होती नहीं है, चाहे जाहिर में उसको मोहताजी हो जाए। इन अहादीस से एक बात ये समझ में आई कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को बाज ऐसी इबादत के लिए आमादा फरमाया, उभारा, जिसमें आखिरत के फायदे के साथ दुनियावी फवाइद भी है। यहां फरमाया ना फकर फाका नहीं आएगा, तो सूरे वाकिया पढ़ेंगे तो तिलावत का सवाब तो मिलेगा ही मिलेगा, तिलावत के सवाब से जन्नत तो मिलेगी ही मिलेगी, लेकिन दुनिया में भी फकर नहीं आएगा। क्या नतीजा निकला? कि शारे ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को कुछ ऐसी इबादतें भी बतलाई कि जिसके जरिए से आखिरत के फायदे के साथ दुनियावी फवाइद भी हासिल हो, और उसके पीछे हिकमत ये समझती आती है कि उम्मती किसी तरीके से भी इबादत की तरफ मुतवज्जे रहे। इसलिए के लोगों का मामला क्या है, दुनिया की लालच दो तो इबादत ज्यादा करते हैं। अब दुनिया भी फकर दूर हो जाएगा, मालदारी हो जाएगी, इस बहाने से तो कोई सूरह वाकिया पढ़ेगा और तिलावत की तौफीक हो जाएगी। तो शारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का मंशा मुबारक किया, मेरा उम्मती किसी तरह भी कुछ इबादत कर ले रहे, चाहे कुछ दुनियावी फायदे के सामने रख कर के इबादत कर ले। अब एक आदमी तिलावत नहीं करता है और जो है आपको आके कहे मौलाना साहब बहुत फाका है, आपने कहा चलो रोज मगरिब बाद सूरह वाकिया पढ़ो, कल से उसमें हदीस में फायदा आया है, तो बेचारा चुपचाप चालू कर देगा, तो दुनियावी फायदे की नीयत से तिलावत चालू कर दी। सुबह सुबह सूर्य चाश इशराक और चाश की नमाज पढ़ ले तो रोजी में बरकत होती है। अब लोगों को बताओ ताकि इशराक चाश तो पढ़े इस बहाने से ना, ऐसे आप उनको बताओगे कि जन्नत मिलेगी तो क्या, वो तो मिलेगी, दुनिया में क्या है। किसी बहाने से भी उम्मत इबादत करे, इसके लिए शारे ने उसकी तरफ मुतवज्जे फरमाया। और इन चीजों के अंदर वाकईतन दीनी दुनियावी फवाइद शामिल है। फिर हजरत अब्दुल्लाह इब्ने मसूद का अमल बतलाते हैं कि वो अपनी बेटियों को हुक्म देते थे कि हर रात में बेटियां सूरह वाकिया पढ़ लिया करें। अपने घर की बेटियों को ताकीद कर रखी थी कि हर रात सूरह वाकिया पढ़ने की। तो भाई अगर आपको भी फकर फाका का मसला है तो घरों में सूरह वाकिया शुरू करा दो रोजाना रात को। जी हजरत अली रजी अल्लाह तआला अन्हु से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस सूरत से मोहब्बत फरमाते थे, यानी सब्बिह इस्म रब्बिकल आला से। भाई ये सूरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की महबूब सूरत है, खास तौर पर इस सूरत के शुरू में मजमून आया सब्बिह इस्म रब्बिकल आला, रब्बे आला की तस्बीह पढ़ो, कितना मोहब्बत का मजमून है। आखिरी आयत में क्या आया, इन्ना हादा लफी सुहुफिल उला सुहुफ इब्राहिम व मूसा, यानी हजरत इब्राहिम और मूसा की सहीफों में जो मजमून आया वो सारा मजमून एक सूरत में समेट दिया गया। सूरह सब्बिह इस्म रब्बिकल आला का मजमून कितना ऊंचा और जामे कि पिछले नबियों पर नाजिल होने वाले सहाइफ का कुल खुलासा सूरह आला के अंदर अल्लाह ताला ने जमा फरमा दिया। ये भी एक फजीलत की बात हो गई। اسی لیے نبی کریم صلی اللہ علیہ وسلم جمعہ کی نماز میں پہلی رکعت میں اس کو پڑھتے تھے سورہ سبح اسم ربی کا لعلیٰ کو. لہذا ائمہ کرام کو اہتمام کرنا چاہیے پہلی رکعت میں سورہ اعلیٰ, دوسری رکعت میں سورۃ الغاشیہ پڑھیں. کبھی کبھار پہلی رکعت میں سورہ جمعہ اور دوسری رکعت میں سورہ منافقون بھی پڑھیں جمعہ میں دو رکعت کے اندر. اور بہت سے سلف صالحین کا عمل, شاہ عبد العزیز صاحب محدث دہلوی رحمۃ اللہ علیہ نے تفسیر فتح العزیز میں نقل کیا ہے کہ وہ تہجد کی نماز میں بھی سورہ اعلیٰ پڑھا کرتے تھے. لہذا تہجد میں بھی سورہ اعلیٰ پڑھنی چاہیے. جی.
وعن عبد الله بن عمرو رضي الله عنهما قال أتى رجل من النبي صلى الله عليه وسلم فقال أقرئني يا رسول الله فقاتك صلاة من كنت واقفا فقال صبرت سني واشتد قلبي وغلظ لساني قال فقرأ صلاة من ذوات حام فقال مثل مقالتي قال رجل يا رسول الله أقرئني سورة جامعة فأقرأه رسول الله صلى الله عليه وسلم إذا زجرت حتى فرغ منها فقال الرجل والذي لا أزيد عليه أبدا ثم أدبر الرجل فقال رسول الله صلى الله عليه وسلم محب ويحب ويحب مرتين رواه أحمد
حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ عنہم سے منقول ہے کہ ایک شخص نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور آ کر کیا عرض کر کیا کہ مجھے پڑھائیے اللہ کے رسول. دیکھو لوگ حضور کے پاس پڑھنے بھی آتے تھے اور آپ تو اپنے آپ کو اتنے بڑے مولانا سمجھتے ہو کہ ناظرہ پڑھانے کو شان کے خلاف سمجھتے ہو کہ میں تو بڑا مولانا ہوں, میں مشکات پڑھاؤں گا, جلالین پڑھاؤں گا, ہدایہ پڑھاؤں گا, ترمذی بخاری پڑھاؤں گا, میں تھوڑا ہی ناظرہ پڑھاؤں گا. اور حضور پاک صلی اللہ علیہ وسلم کے پاس صحابہ کے درخواست کرتے تھے کہ مجھے ناظرہ پڑھاؤ اور حضور ان کو ناظرہ پڑھاتے تھے. اور آپ ناظرہ پڑھانے کو اپنی شان کے خلاف سمجھتے ہو, کتنی غلط بات ہے. دیکھو کہا مجھے پڑھاؤ اے اللہ کے رسول, مجھے پڑھائیے اللہ کے رسول, تو کیا فرمایا؟ الف لام را یا صرف را. بعض نسخوں میں صرف را ہے, بعض نسخوں میں الف لام را ہے, یعنی جن صورتوں کے شروع میں الف لام را ہے ایسی تین صورتوں کی تلاوت کر لیا کیجئے. جن صورتوں کے شروع میں الف لام را ہے ایسی صورتوں کی تلاوت کر لیا کر لیجئے, ایسی صورتوں میں سے تین کی تلاوت کر لیجیا کر لیا. جن صورتوں کے شروع میں الف لام را ہے ایسی صورتوں میں سے تین کی تلاوت کر لیا کیجئے. اور آپ کو معلوم ہے کہ الف لام را والی پانچ صورتیں ہیں قرآن میں, تو پانچ میں سے کم از کم تین کی روزانہ تلاوت کر لیا کرو. یہ نبی کریم صلی اللہ علیہ وسلم نے ان کو ترغیب دی. اب الف لام را والی تین صورتیں پڑھنا یعنی کیا؟ بہت لمبا کام. تو صحابی نے عرض کیا کیا؟ کبرت کبورت سنی, حضور میں بڈھا ہو گیا ہوں, کہاں تین الف لام را والی صورتیں پڑھوں, میں بڈھا آدمی. واشتد قلبی, میرا دل سخت ہو گیا ہے. یعنی دل سخت ہونے کا کیا مطلب؟ حافظے کی کمی, میرا حافظہ کمزور ہو گیا, نسیان کا غلبہ, بھول جاتا ہوں. اسی لیے کہاں الف لام را والی تین تین صورتیں میں روزانہ تلاوت کروں. یہ انہوں نے معذرت کی. وغلوز لسانی, اور میری زبان سخت ہو گئی ہے, اور میری زبان سخت ہو گئی ہے. کیا مطلب؟ بڑی صورتیں میں یاد نہیں کر سکتا, بڑی صورتیں میں یاد نہیں کر سکتا. اپنا عذر پیش کیا. तो अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुछ तकफीफ फरमाई। अव्वलन क्या फरमाया, अलिफ राम रा वाली तीन सूरतें पढ़ लिया करो। तो इन्होंने उज़र किया तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुछ आसानी फरमा दी और क्या फरमाया, फकरा सलासम मिन सवाति हामीम, जिन सूरतों के शुरू में हामीम है उसमें से तीन सूरतें पढ़ लिया करो। जिन सूरतों के शुरू में हामीम है उसमें से तीन, क्योंकि अलिफ लाम रा वाली पांच सूरतों की साइज बड़ी है और हामीम वाली सूरतों की साइज थोड़ी छोटी है। अलिफ लाम रा वाली सूरतों के मुकाबले में हामीम वाली सूरतों की साइज कैसी है, छोटी है। हामीम वाली कितनी सूरतें हैं कुरान में, जिसको आले हामीम कहा जाता है, हवामीम भी कहते हैं, आले हामीम हवामीम, चार सात। फ़काल मिसलम कालती ही, तो उस सहाबी ने पहले जैसी ही बात कही, यानी वही हुजूर में बुड्ढा हो गया, हाफ़ज़ा कमज़ोर हो गया, कहाँ इतनी सारी सूरतें पढ़ूंगा, पहले जैसी ही बात कही। कॉल रजुल या रसूल अल्लाह अकरी इनी सूरतन जामियातन, गोया हुजूर ने अलिफ लाम वाली सूरतें पढ़ने के लिए कहा, अलिफ लाम रा वाली तो भी माजरत, हुजूर ने कहा हामीम वाली पढ़ो तो भी माजरत। तो अब फिर धीरे से क्या करें, ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुझे कोई जामे तरीन सूरत पढ़ाइए, यानी ऐसी कोई जामे सूरत बतलाइए, मुख्तसर हो और बहुत कुछ हो, मुख्तसर हो और बहुत कुछ हो, ऐसी कोई सूरत बतला दो। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इज़ा ज़ुलज़िलत की सूरत पढ़ लो यहाँ तक के उससे फारिग हो जाओ। लो भाई मुख्तसर और जामे सूरे ज़िलज़ाल पढ़ लो, अलिफ लाम वाली तुमको बहुत लंबी लगती है, हामीम वाली भी लंबी लगती है, तो इज़ा ज़ुलज़िलत उसमें अब मत हिल जाना, इतनी तो पढ़ ही लेना। फ़काल रजुल, तो आदमी आए थे ने पढ़ना सीखने के लिए, वो क्या न कहने लगे, वल्लदी बअसक बिलहक ला अज़ीदु अलैही अबदा, उस जात की कसम जिसने आपको दीन हक लेकर के भेजा, मैं इसके ऊपर कभी ज्यादती नहीं करूंगा। यानी आपने जो मिकदार मुझे पढ़ाने की पढ़ने की बतला दी, बस उसके मुताबिक अमल करूंगा, उस पर कभी ज्यादती नहीं करूंगा। यानी चाहे अमल कलील, लेकिन पाबंदी से मैं इस पर अमल करूंगा। और हदीस शरीफ में ऐसे अमल की फजीलत है, खैरुल अमली मद्दीम अलैही व इन कल्ल औ कमा कल, बेहतरीन अमल वो है जिस पर आदमी पाबंदी करे, चाहे थोड़ा अमल पाबंदी, बेहतरीन अमल। तो इन्होंने कहा हुजूर मैं अब पाबंदी से करूंगा। फिर वो आदमी चला गया, अदबर रजुल रवाना, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, रजुल की तस्गीर है रुवई जिल, या राजिलुन की तस्गीर है रुवई जिल, यानी ये आदमी कामयाब हो गया। ये जुमला दो मरतबा इरशाद फरमाया। जब वो आदमी जाके जाने लगा अजाइन के साथ कि हुजूर अब मैं पाबंदी से अमल करूंगा इसके ऊपर, तो इनके इस अजाइन पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये आदमी कामयाब हो गया। अब देखो रजुल या राजिल की तस्गीर क्यों फरमाई, ये तस्गीर जो है ताजीम या मेहरबानी के लिए फरमाई, ताजीम के लिए या मेहरबानी के वास्ते। जैसे कहा जाए अबे ओ लड़कवे, लड़कवा क्या कर रहे हो, इस तरह ही एक तरह की जो है लुत्फ अंदाजी, मेहरबानी, शफकत का अंदाज। तो इस तरह तस्गीर लाकर के जो है इसमें تعظیم اور شفقت کی طرف اشارہ. یہ جملہ دو مرتبہ حضور نے فرمایا. جی حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما وعنہم سے منقول ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, کیا تم میں سے کوئی آدمی اس بات کی طاقت نہیں رکھتا کہ ہر رات 1000 آیت کریمہ تلاوت, ہر دن 1000 آیت کریمہ تلاوت کر لے وے. ڈیلی 1000 آیتیں پڑھنے کی, یعنی سد سے قرآن روزانہ پڑھنے کا, اور 6 دن میں قرآن مکمل کرنے کا ایسا نہیں کر سکتے تم لوگ. تو صحابہ نے کیا کہا, کون طاقت رکھتا ہے کہ ہر دن میں 1000 آیت پڑھے؟ کیونکہ صحابہ جو ہے نا خود کھیتی کرتے تھے, جانور پالتے تھے, گھریلو کام کاج, پانی لانا, محنت مزدوری مشقت کے کام کرنا, اسی لیے انہوں نے عذر کیا کہ حضور کون روزانہ 1000 آیتیں پڑھ سکتا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ کیا تم اللہ کو متکاثر پڑھنے کی طاقت نہیں رکھتے؟ کیا مطلب, اللہ کو متکاثر پڑھنے کی برکت سے 1000 آیتیں پڑھنے کا ثواب ملے گا. کتنا آسان وظیفہ ہو گیا بھائی. اب دیکھو میں آپ کو ایک ترتیب بتلاؤں. یہاں اللہ کو متکاثر کا ثواب بتلائے 1000 آیت کے برابر. اوپر والی حدیث میں سورہ اذا زلزلت کو جامع وظیفہ بتلایا گیا. پیچھے ایک روایت گزری جس میں سورہ اذا زلزلت کو نصف قرآن بتلایا گیا, قل ہو اللہ شریف کو سلس قرآن بتلایا گیا, قل یا ایھا الکافرون کو ربع قرآن بتلایا گیا. تو یہ سب پر عمل کیسے کرنے کا وہ سمجھو. یہ سنت نفلیں ہم پڑھتے ہیں نا, تو اس میں یہ سب صورتیں پڑھ لیتے ہیں, چھوٹی بھی ہے نا فضیلت والی. مثلا ظہر سے پہلے کی 4 رکعت سنت موقع دار, تو پہلی رکعت میں اذا زلزلت, دوسری میں قل ہو اللہ, تیسری میں اللہ کو متکاثر, چوتھی میں قل ہو اللہ. کتنی ٹاپ سیٹنگ ہے بولا, ہے نا ٹاپ سیٹنگ. پہلے میں اذا زلزلت, دوسری میں قل ہو اللہ, تیسری میں اللہ کو مت, چوتھی میں قل ہو اللہ. تینوں فضیلت والی آ گئی, نصف قرآن والی بھی آ گئی, سلس قرآن والی بھی آ گئی, اور 1000 آیت والی بھی آ گئی. کتنی بڑی فضیلت. اس دن بتلایا تھا کہ وتر کے بعد کی 2 رکعت نفل میں کیا پڑھنے کا, اذا زلزلت اور قل یا ایھا الکافرون, تو نصف قرآن اور ربع قرآن آ گیا. کیسی فضیلت. لہذا یہ سنت نوافل ہم پڑھتے ہیں نا, تو اس میں یہ فضیلت والی صورتیں پڑھ ڈالنے کی. ابھی طرح میں تو آپ پہلی رکعت میں سورہ اعلیٰ پڑھو گے ہی پڑھو گے, کیونکہ ابھی طرح کے اندر 3 سورتیں ہیں, سورہ اعلیٰ, کافرون اور قل ہو اللہ. تو سورہ 26 میں ربی العالیٰ کی فضیلت ابھی گزری, قل یا ایھا الکافرون ربع قرآن, قل ہو اللہ سلس قرآن. تو نفل اور سنت میں یہ جو چھوٹی چھوٹی فضیلت والی صورتیں کے فضیلت بڑی اور سائز میں صورت کیسی چھوٹی, وہ پڑھ ڈالنے. تو اپنے کو جو ہوتا ہے کہ جلدی جلدی پڑھ ڈالے, وہ مقصد بھی پورا اور ثواب بھی بہت بڑا. سمجھے نا, اپنا مقصد کیا ہوتا ہے, ڈڑا دڑ تھڑا تڑ پڑھ ڈالو, تو مقصد بھی اللہ سبیل لتم پورا ہو جائے گا اور ثواب بھی بہت بڑا مل جائے گا. جی
وان سعید بن المسیب مرسلا عن النبی صلی اللہ علیہ وسلم قال أن ترى قل هو الله أحد عشر مرات هي له بها قصر في الجنة، ومن ترى 20 مرة هي له بها قصران في الجنة، ومن ترىها 30 مرة هي له بها ثلاثة قصور في الجنة. فقال عمر بن الخطاب رضي الله عنه: والله يا رسول الله إذا لنكثرن قصورنا. فقال رسول الله صلى الله عليه وسلم: الله أوسط من ذلك. رواه الدارمي رحمه الله.
حضرت سعيد بن المسيب، حضرت سعید ابن المسیب رحمہ اللہ سے مرسلن روایت ہے، یعنی بیچ میں صحابی کا نام نہیں، چونکہ سعید ابن المسیب بڑے درجے کے تابعی ہے، کہ نبی کریم صلی اللہ علیہ وسلم سے نقل فرماتے ہیں: جس نے قل ہو اللہ احد 10 مرتبہ پڑھ لیا تو اس کی وجہ سے اس کے لیے جنت میں ایک محل بن جائے گا. یہ بیچارے کتنے دن سے فکر محنت کرتے ہیں، محل نہیں مکان بنانے کے لیے، زمین خریدو، پلان بناؤ، میونسپالٹی میں پلان پاس کراؤ، کانٹریکٹر لاؤ، مٹیریل ڈالو، کام کراؤ، محنت کرتے کرتے جا کے کہیں ایک گھر بنتا ہے بیچارہ. نہیں تو 10 بار قل ہو اللہ پڑھو نے جنت میں محل تیار. 10 مرتبہ قل ہو اللہ شریف پڑھو اور جنت میں محل، کتنا ایزی، کتنا آسان. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: جس نے 10 مرتبہ قل ہو اللہ شریف پڑھی اس کے لیے اس کی وجہ سے جنت میں ایک محل بنے گا، جس نے 20 مرتبہ قل ہو اللہ پڑھی اس کے لیے جنت میں 2 محل بنیں گے، اور جس نے 30 مرتبہ قل ہو اللہ پڑھی اس کے لیے جنت میں 30 محل بنیں گے، 3 محل بنیں گے. 10 بار پڑھے 1، 20 بار پڑھے 2، 30 بار پڑھے 3 محل. اب بعض مرتبہ کیا ہوتا ہے، کوئی آدمی محلہ دکھاتا ہے، یہ پوری کالونی میں جتنے بھی بنگلے دکھ رہے ہیں آپ کو سامنے، یہ پورا قبا پاک میرا ہے، میرا احسان پا کے جتنے بنگلے ہیں میرے ہیں میرے. تو جنت میں بھی ایک آدھ محلہ اپنا ہوئے کہ یہ سب محل اپنے، جتنے محلوں کا جو ہے محلہ بنانا ہو اتنے 10 قل ہو اللہ پڑھ لو. آپ چاہتے ہو کہ 100 محل والا محلہ آپ کا جنت میں بن جاوے تو کیا کرنا پڑے گا، 1000 مرتبہ قل ہو اللہ شریف پڑھ ڈالو تو پھر کہہ سکو اے جو 100 محل والا محلہ نہیں دکھ رہا ہے بندے ناچیز کا ہے. 1000 بار قل ہو اللہ پڑھا کتنی بڑی فضیلت. اب حضرت عمر رضی اللہ تعالیٰ انہوں نے یہ فضیلت سنی تو کیا فرمانے لگے، خدا پاک کی قسم ہے اللہ کے رسول، تب تو ہمارے جنت میں بہت محل ہو جائیں گے، یعنی ہر 10 پیٹ محل بنتا ہو تو ہم تو بنا کریں گے ایک کے بعد. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: اللہ کی عطا اور بخشش اس سے بھی زیادہ وسیع ہے. اللہ کی قدرت، اللہ کا فضل، اللہ کی رحمت اس سے بھی زیادہ وسیع اور کشادہ ہے. تم نے کیا سمجھ رکھا ہے میرے اللہ کی قدرت، رحمت، وسعت کو؟ پڑھنے والے چاہیے، پڑھتے جاؤ نا 10 کتنی مرتبہ تم کو پڑھنا ہے، میرے اللہ اتنے محل دیتے چلے جائیں گے، کیا مشکل ہے میرے اللہ تعالیٰ کے واسطے. جی
ومن قرأ في ليلة 100 آية كتب له قنوت ليلة ومن قرأ في ليلة 500 إلى 1000 أصبح ولو قنطار من الأجر. قال: وما القنطار؟ قال: 12,000. رواه الدارمي رحمه الله.
حضرت حسن بصری رحمۃ اللہ علیہ سے مرسلن روایت ہے، چونکہ بیچ میں تابعی کا تذکرہ نہیں، صحابی کا تذکرہ نہیں ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا: جس نے رات میں 100 آیتوں کی تلاوت کر لی तो कुरान उस रात में उसकी तरफ से झगड़ा नहीं करेगा। और जो आदमी ने रात में 200 आयतें पढ़ ली तो उसके लिए रात भर इबादत का सवाब लिखा जाएगा, और जिसने रात में 500 से 1000 आयतें पढ़ ली तो इस हाल में सुबह करेगा कि उसके लिए सवाब का पहाड़ लिखा जा चुका होगा। किंतार ढेर। साहबा ने पूछा किंतार क्या चीज है, तो कहा 12,000 यानी दिरहम या दीनार, 12,000 यानी दिरहम या दीनार। देखिए इस हदीस के जुमलों को समझो। पहली फजीलत बयान की गई 100 आयतों की तिलावत पर, कि रात में 100 आयत पढ़े तो कुरान उनकी तरफ से झगड़ेगा नहीं। क्या मतलब कुरान के झगड़ने का? नंबर एक, अगर रात में कुरान बिल्कुल ना पढ़े तो अल्लाह उसकी पकड़ करेंगे कि मैंने रात जैसी नेमत दी, तूने कुरान बिल्कुल नहीं पढ़ा, अब 100 आयतें पढ़ ली तो अल्लाह ताला उसकी पकड़ नहीं करेंगे। एक मतलब ये। दूसरा मतलब समझो, रात में भी कुरान मजीद का हक है। अगर रात में तुम कुरान नहीं पढ़ोगे तो कुरान अपने हक का अल्लाह के दरबार में मुतालबा करेगा कि अल्लाह इसकी रातें खाली जाती थी और ये मेरी तिलावत नहीं करता था। लेकिन अगर रात में तुमने 100 आयतें पढ़ ली तो कुरान जो है अपने हक का मुतालबा नहीं करेगा। तीसरा मतलब समझो, कुरान की तिलावत न करना, अमल न करना, उसकी वजह से जो नाराजगी होती है वो रात में 100 आयतें पढ़ लेने से दूर हो जाती है। कुरान पर अमल न करो, तिलावत न करो तो उसकी वजह से जो नाराजगी होती है वो रात में 100 आयतें पढ़ने की वजह से दूर हो जाती है। नंबर चार, अल्लाह की नाराजगी को मजाजन कुरान की नाराजगी कहा गया कि रात में कुरान नहीं पढ़ोगे तो अल्लाह नाराज होंगे, और रात में कुरान पढ़ लिया अल्लाह राजी हो जाएंगे, तो अल्लाह की नाराजगी को मजाजन कुरान की नाराजगी कहा गया। और जिस आदमी ने 200 आयत पढ़ ली तो पूरी रात तहज्जुद पढ़ने का सवाब, 200 आयत पढ़ने से पूरी रात शब बेदारी करने का सवाब, पूरी रात अल्लाह की इताअत में गुजारने का सवाब। और 500 से 1000 आयत पढ़ लें तो इतना बड़ा सवाब मिलेगा कि अल्लाह के रास्ते में 12,000 दिरहम या 12,000 दीनार दिए ऐसा सवाब मिलेगा। 12,000 दिरहम या 12,000 दीनार जैसी फजीलत मिलेगी, यानी कसरते सवाब मिलेगा। मकसद है किंतार से कसरते सवाब, कि अल्लाह ताला उसको बहुत बड़ा सवाब अता करेंगे 500 से 1000 आयत पढ़ने वाले को। बहरहाल रात में कुरान की तिलावत करनी चाहिए, रात को कोरी नहीं रखनी चाहिए। तिलावत करो रातों में कुरान मजीद की।